الله من الشيطان الرجيم بسم الله الرحمن الرحيم امام خمینی کی 24ویں برسی کے موقع پر آپ تمام حضرات کی خدمت میں تسلیت پیش کرتا ہوں۔ تقریر کو دو حصوں میں تقسیم کر کے آپ حضرات کے سامنے بیان کرنا ہے۔ پہلا حصہ میں چاہ رہا تھا کہ لوگوں میں خود امام خمینی کی شخصیت کے بارے میں معلومات کی کمی ہے، خاص کر جب ایگزیبیشن لگا تھا تو اس وقت دیکھنے کو ملا کہ خود امام خمینی کی شخصیت ہمارے پاس مجہول ہے، یعنی ہم نے امام خمینی کی تاریخ نہیں پڑھی ہے۔ تو چاہ رہا تھا کہ ایک مختصر خاکہ امام خمینی کی زندگی کا بیان کر دیا جائے اور پھر شہید مطہری رحمۃ اللہ علیہ کے وہ بیان کو آپ کے سامنے پیش کیا جائے جو انہوں نے پیرس جا کر آنے کے بعد، امام خمینی سے ملاقات کرنے کے بعد جو ایران آ کر دیا تھا۔ امام خمینی رحمۃ اللہ علیہ ایک ایسی عظیم شخصیت کا نام ہے جس نے تاریخ کے دھارے کو بدل دیا۔ آپ کی زندگی کو اگر ہم چاہیں تو تین حصوں میں بانٹ سکتے ہیں۔ ایک، آپ کی طالب علمی کا زمانہ، آپ کا بچپن، بچپن سے طالب علمی کا زمانہ، عالم دین بننا اور پھر مرجع تخلید بننا۔ دوسرا، انقلاب کی تحریک شروع ہونے سے جلا وطن ہونے تک کا دور، اور تیسرا دور، انقلاب کی کامیابی سے آپ کی وفات تک کا۔ تو پہلا جو دور ہے امام خمینی کی زندگی کا وہ آپ کی ولادت۔ آپ کی ولادت شہر خمین، ایران کا ایک چھوٹا سا شہر ہے شہر خمین، وہاں پر 20 جمادی الثانی 1320 ہجری میں ہوئی، جو مطابق ہے 24 ستمبر 1902۔ آپ کے والد کا نام آیت اللہ مصطفیٰ خمینی تھا جو خمین شہری میں مقیم تھے، اور امام خمینی کی عمر ابھی 5 ہی سال کی تھی کہ رضا خان کے حکم سے آپ کے والد آیت اللہ مصطفیٰ خمینی کو شہید کر دیا گیا۔ کیونکہ آیت اللہ مصطفیٰ خمینی ایک انقلابی شخصیت تھے، وہ لوگوں کو ظالم کے خلاف ابھارتے تھے، ڈکٹیٹرز کے خلاف ابھارتے تھے، تو یہ برداشت نہ کیا گیا، لہٰذا آیت اللہ مصطفیٰ خمینی کو، یعنی امام خمینی کے والد کو، خمین شہر میں شہید کر دیا گیا۔ امام خمینی کی ابتدائی تعلیم گھر ہی پر ہوئی، آپ کی پھوپھی نے آپ کو پال پوس کر بڑا کیا، اور پھر تقریباً 19 سال کی عمر میں آپ نے باضابطہ حوض علمیہ میں داخلہ لیا۔ 19 سال کی عمر میں ابتدا میں تو آپ نے شہر عراق، خم سے کچھ فاصلے پر ایک شہر ہے عراق شہر میں آپ پڑھتے رہے، جہاں پر آیت اللہ شیخ عبد الکریم حائری کا حوضہ تھا۔ بعد میں ایک مرتبہ جب آیت اللہ شیخ عبد الکریم حائری قم تشریف لے گئے زیارت کے لیے، تو وہاں کے لوگوں نے کہا کہ آپ کیوں نہ آپ کے حوضے کو قم منتقل کر دیں، کیونکہ یہاں پر ایک تو حضرت معصومہ کا روضہ بھی ہے اور پہلے سے شیعوں کا ایک بڑا مرکز رہا ہے قم۔ یہ مشورے کو آیت اللہ شیخ عبد الکریم حائری نے پسند فرمایا اور آپ اپنا حوضہ عراق سے لے کر قم منتقل ہو گئے۔ تو جیسے ہی آیت اللہ شیخ عبد الکریم حائری قم تشریف لائے تو امام خمینی بھی آپ کے ساتھ قم آ گئے۔ قم میں آپ نے جو ہے علم اخلاق اور عرفان آیت اللہ محمد علی شاہ آبادی اور آیت اللہ ملکی تبریزی سے پڑھا۔ فلسفہ اس زمانے میں پڑھنا عیب سمجھا جاتا تھا، لیکن امام خمینی نے اس کے باوجود فلسفہ پڑھا اپنے اساتذہ سے، رفیع قزوینی سے، اور یعنی ابتدائے جوانی سے ہی امام خمینی کے اندر نظم و ضبط، ایک ڈسپلن لائف امام خمینی نے گزاری ابتدائی سے۔ آپ 19 سال کی عمر میں تھے، آپ نے کتاب لکھی شرح دعائے سحر، دعائے سحر جو ماہ رمضان میں پڑھی جاتی ہے، اس کی شرح 19 سال کی عمر میں آپ لکھ چکے تھے، اور انتہائی دقیق اور علمی گفتگو آپ نے اس میں کی ہے، اس کی بھی ایک شرح لکھی گئی ہے۔ بعد میں آغا احمد فہری جو شام میں، ملک شام میں امام کے نمائندے تھے، انہوں نے اس کی بھی شرح لکھی ہے، اس کی بھی شرح لکھی گئی ہے۔ تعلیم کے اعلیٰ مدارج طے کرتے ہوئے امام خمینی رحمۃ اللہ علیہ پڑھانا بھی انہوں نے شروع کیا حوزے میں، اور جب مراجع سلاس، خم میں 3 مراجع تھے، جب ان کا انتقال ہو گیا تو پھر ایک خلاصی محسوس ہونے لگی، تو اس وقت امام خمینی نے بروجرد جا کر آیت اللہ بروجردی کو دعوت دی کہ آپ خم آئیے और हौज़े इल्मिया की ज़ियामत को अपने ज़िम्मे लीजिए, यानी हौज़े इल्मिया को आप संभाल लीजिए। तो इमाम खुमैनी के मशवरे से आयतुल्ला बुरुजर्दी कौम तशरीफ़ लाए, और फिर आयतुल्ला बुरुजर्दी के कौम तशरीफ़ लाने के बाद इमाम खुमैनी ने अपना दरस ख़ारिज शुरू किया। और उसी ज़माने में आपका रिसाले अमलिया भी शाया हुआ, और आप शी दुनिया में मर्ज़ तकलीद के उन्वान से जाने जाने लगे। आपकी ज़िंदगी का जो दूसरा हिस्सा है वो है इनकलाब की शुरुआत। तालिब इल्मी का ज़माना, आलिम दीन, मर्ज़ तकलीद, उसके बाद आपकी इनकलाबी तहरीक का आगाज़। तकरीबन 1960 के दहे में आपकी इनकलाबी तहरीक शुरू हुई। रज़ा ख़ान और रज़ा शाह पहलवी, जो अमेरिका का पिट्टू था, गरचे शिया, उसका मसलक शिया मसलक था, लेकिन अमेरिका का पिट्टू और इस्लाम का नामो निशान ईरान से ख़त्म कर देना चाह रहा था। तो इमाम खुमैनी ने कहा कि ईरान की 98% आबादी 98% आबादी पॉपुलेशन मुसलमान है, लिहाजा ईरान में कम से कम इस्लाम का नाम मिटने नहीं दिया जाएगा। ये कहकर 10 मुहर्रम को यौम आशूर मदरसे फैजिया से इमाम खुमैनी ने अपनी तहरीक का आगाज़ किया। आपने एक शोला बयान तकरीर मदरसे फैजिया में शाह की पॉलिसियों के खिलाफ की, क्योंकि शाह का पूरा झुकाव अमेरिका और इसराइल की तरफ था। तो जैसे ही इमाम खुमैनी की ये तकरीर हुई, उसके बाद मदरसे फैजिया में फायरिंग की गई, कई तालिब इल्मों को शहीद किया गया, कईयों को छत पर से फेंक दिया गया, और उसके बाद खुम का माहौल और खुम की अमनियत ख़तरे में पड़ गई। तो इमाम खुमैनी को गिरफ़्तार कर लिया गया, गिरफ़्तार करके तहरान मुंतकिल कर दिया गया। कुछ दिन तहरान के क़ैद खाने में इमाम खुमैनी को रखा गया, लेकिन जब देखा कि अवाम इमाम खुमैनी की तायद में सारे ईरान के शहरों में मुजाहरे कर रही है, तो फिर शाह ने यह हुक्म दिया कि इमाम खुमैनी को रिहा कर दिया जाए। दोबारा जब इमाम खुमैनी रिहा होकर खुम आए, तो दोबारा फिर इनकलाबी तहरीक आपने शुरू कर दी, जिसके नतीजे में शाह ने आपको तुर्की जिला वतन कर दिया, यानी मुल्क से निकाल दिया गया। इमाम खुमैनी तुर्की भेज दिया गया। तुर्की में कुछ दिन क़याम करने के बाद तुर्की में भी ऐसे हालात पैदा किए गए कि इमाम तुर्की में भी क़याम ना कर सकें, तो फिर इमाम ने इरादा किया कि वो इराक़ मुंतकिल हो जाएँ, और इमाम इराक़ नजफ़ अशरफ चले गए, जो पहले से ही एक हौज़े इल्मिया और उलमा का मरकज़ था नजफ़ अशरफ। वहाँ पर इमाम खुमैनी पहुँचने के बाद उन्होंने दरसो तदरीस का सिलसिला शुरू किया, पढ़ाने का सिलसिला शुरू किया, और उस पढ़ाने के दौरान आप ईरानी मिल्लत से गाफिल नहीं रहे। वक्तन फवक्तन आप अपने पैगामात ईरानी मिल्लत को भेजा करते थे, और नजफ़ अशरफ के क़याम ही के दौरान इमाम खुमैनी ने विलायत फ़कीह और हुकूमत इस्लामी की थ्योरी उलमा के सामने पेश की। इमाम खुमैनी का ये इब्तिकार यानि एक नई चीज़, पुराने मनाबे से नई चीज़ इमाम खुमैनी ने पेश की। विलायत फ़कीह का नज़रिया रिवायतों में था, लेकिन उसको कश्फ करने वाले इमाम खुमैनी की ज़ात, उसको कश्फ करने वाली ज़ात इमाम खुमैनी की है, कि इमाम खुमैनी ने उन्हीं रिवायतों से विलायत फ़कीह और हुकूमत इस्लामी का नज़रिया कश्फ करके एक किताबी शक्ल में उलमा के सामने पेश किया। और फिर आपके पैगामात का सिलसिला भी जारी रहा, ईरान को आप पैगामात भेजा करते थे। तहरीक को इमाम खुमैनी ने नजफ़ में रहते हुए भी इस्लामी इनकलाबी तहरीक को ईरान में ठंडा होने नहीं दिया। और फिर वो मौका आया कि सद्दाम इराक़ का हुक्मरान बन गया, तो शाह ने सद्दाम से ख्वाहिश की कि खुमैनी इराक़ में रहकर भी इनकलाबी तहरीक चला रहे हैं, लिहाजा आप इराक़ से भी उनको निकाल दीजिए। तो इतना प्रेशर इमाम, और इराक़ से निकलने से 1.5 साल पहले आपके एक जवानसाल फर्जन मुस्तफ़ा खुमैनी को जहर देकर पूरा असरार हालत में शहीद कर दिया गया। उसके बाद इमाम खुमैनी ने चाहा कि वो कुवैत मुंतकिल हो जाए। कुवैत के बॉर्डर पर जब इमाम खुमैनी पहुँचे, तो उन्होंने कहा कि हम आपको कुवैत के बॉर्डर कुवैत में दाखिल होने नहीं देंगे। तो फिर इमाम खुमैनी ने इरादा किया कि फिर वो फ़्रांस चले जाएं, और इराक़ से आप फ्रांस चले गए। फ्रांस में पेरिस के करीब, पेरिस के आउटस्कर्ट्स में एक छोटा सा देहात है, وہ دیہات میں امام خمینی نے سکونت اختیار کی اور تقریباً 1979 میں جب آپ کی تحریک بہت زیادہ ایران میں شعلہ ور ہوئی تو پھر شاہ کو ملک چھوڑنا پڑا، شاہ ملک سے فرار ہونے پر مجبور ہوا، شاہ جیسے ہی فرار ہوا ایران چھوڑ کر بھاگ گیا تو پھر امام خمینی دوبارہ ایران تقریباً 14 سال کے بعد تشریف لائے، اور جیسے ہی امام خمینی ایران تشریف لائے 10 دن کے اندر 10 دن کے اندر پورے ایران کی کایا پلٹ گئی، 10 دن کے اندر انقلاب کامیاب ہو گیا اور آپ نے لوگوں سے ووٹنگ کروائی، ریفرنڈم کروایا گیا کہ آپ لوگ کس قسم کی حکومت چاہتے ہیں، تو 95% لوگوں نے جمہوری اسلامی کو ووٹ دیا ریفرنڈم میں، 95% لوگوں نے اسلامی جمہوریہ ایران کے حق میں ووٹ دیا، تو امام خمینی نے لوگوں کی رائے کے احترام میں اسلامی جمہوریہ ایران کی داغ بیل ڈالی، بنیاد رکھی اور ایک اسلامی حکومت کا قیام ہوا۔ فروری 1979 میں انقلاب اسلامی کامیاب ہوا، اور جیسے انقلاب اسلامی کامیاب ہوا امریکہ اور اس زمانے میں سوویت رشیا دونوں متحدہ طور پر چاہتے تھے کہ اس انقلاب کو ختم کر دیا جائے کسی طرح، تو انہوں نے یہ کیا کہ خود تو ڈائریکٹلی وارد نہیں ہو سکتے تھے، لہٰذا انہوں نے صدام کا انتخاب کیا اور صدام کو انہوں نے برگلایا کہ وہ انقلاب اسلامی کو ختم کر دے، لہٰذا صدام نے 1980 میں ایران پر حملہ کر دیا۔ حملہ کرنے کے نتیجے میں یہ ہوا کہ 8 سال تک ایران عراق کی جنگ چلتی رہی، لیکن امام خمینی کا عزم آہنی تھا کہ ایک لمحے کے لیے بھی آپ کے پائے استقامت میں لغزش نہ آنے پائی، آپ ڈٹے رہے اپنے موقف پر اور 8 سال تک ایرانی جوان محاذوں پر لڑتے رہے اور صدامی باسی حکومت کو گھٹنے ٹکاتے رہے۔ 8 سال کی طویل جنگ لڑنے کے بعد پھر صلح ہوئی، صلح ہونے کے بعد جیسے ہی جنگ ختم ہوئی 1989 3 جون کو امام خمینی علیہ الرحمہ کی وفات ہو گئی۔ آپ کے جنازے میں تقریباً 11 ملین لوگوں نے شرکت کی، 11 ملین لوگ، معمولی بات نہیں ہے، 11 ملین لوگ امام خمینی کے جنازے، جب آپ پیرس سے آئے تھے واپس اس وقت بھی لوگوں کی تعداد ملینوں میں تھی، اور جب آپ کا انتقال ہوا تب بھی لوگوں نے آپ کی جو ودا کی وہ بھی 11 ملین لوگوں کی تعداد نے آپ کو ودا کیا۔ اس طرح سے یہ ایک مختصر خاکہ ہے امام خمینی کی زندگی کا، ایک تو آپ کے طالب علمی سے عالم دین اور مرجع تقلید بننے تک کا، انقلابی تحریک شروع ہونے سے جلا وطن ہونے تک کا، اور جلا وطن ہونے کے بعد سے لے کر انقلاب اسلامی کی کامیابی اور 10 سال تک امام خمینی 1979 سے لے کر 1989 تک ایران کی سپریم اتھارٹی کے طور پر ولی فقیہ کے طور پر رہے اور مختلف محاذوں پر استعمار کو شکست دیتے رہے، امریکہ اور اسرائیل اور دوسری اسلام دشمن طاقتوں کو آپ نے شکست دی۔ ایک بات جو آپ سے عرض کرنی ہے یہاں پر کہ جب امام خمینی فرانس میں تھے اس وقت شہید مطہری کا فرانس جانا ہوا، تو فرانس جب آپ گئے تو فرانس جا کر آپ جب واپس آئے تو لوگوں نے پوچھا آپ نے امام خمینی کو کیسے دیکھا، تو شہید مطہری نے کہا کہ میں نے ان کی ذات میں 4 طرح کے آمنا کا مشاہدہ کیا، آمنا یعنی ایمان لانا، آمنا یومنو ایمان، آمنا یعنی ایمان، 4 طرح کا ایمان میں نے ان کے اندر مشاہدہ کیا۔ پہلا آمنا بے ہدف ہی، یعنی امام خمینی کا ایمان ان کے ہدف پر پوختہ ہے، ان کو معلوم ہے کہ ان کا ہدف کیا ہے، ان کو معلوم ہے کہ ان کا مقصد کیا ہے، ان کو پتا ہے کہ وہ کیا کرنا چاہتے ہیں۔ بہت سے ایسے لیڈرز ہیں جن کو پتا ہی نہیں کہ وہ کیا کرنا چاہتے ہیں، وہ قوم کو کہاں لے جانا چاہتے ہیں، جن کے پاس کوئی منشور نہیں ہے، جن کے پاس کوئی مقصد نہیں ہے، لیکن امام خمینی کے پاس نہ صرف یہ کہ مقصد موجود تھا بلکہ مقصد پر آپ کا کاملاً یقین تھا کہ جس مقصد کو میں لے کر چلا ہوں یہ ایک مقدس مقصد ہے اور میں اس مقصد میں یقیناً کامیاب ہونے والا ہوں۔ ساری دنیا بھی اگر مل جاتی تو امام خمینی کو اپنے مقصد سے ہٹا نہیں سکتی تھی، اتنا پوختہ ایمان اپنے مقصد پر، ایک بار۔ دوسرے آمنا بسبیل ہی، امام خمینی جو انقلاب لانا چاہتے تھے जिस रास्ते से वो इनकलाब बपा करना चाहते थे वो रास्ते पर भी इमाम खुमैनी का पक्का यकीन था कि जो रास्ता यानी मकसद मकसद रास्ते को तय किए बगैर हासिल नहीं किया जा सकता। लिहाजा मकसद भी रोशन था इमाम खुमैनी के नज़दीक और मकसद पर भी पुख्ता ईमान था, और वो रास्ता जिसको तय कर कर मकसद तक और मंजिल तक पहुंचना था वो रास्ता भी इमाम खुमैनी के लिए तय था, और वो रास्ते पर यकीन था कामिलन कि इस रास्ते पर चलकर इस मकसद तक पहुंचा जा सकता है। तीसरी चीज है आमना बे खौले ही, इमाम खुमैनी जो कहते थे उस पर पक्का ईमान था। ये सिफत जैसा अगर आप तारीख का मुतालिया करें तो देखेंगे कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम रसूल खुदा वही बात कहते थे जिस बात पर उनको ईमान था, जिस बात पर रसूल खुदा ईमान रखते थे वही बात उम्मत के सामने पेश करते थे। और इमाम खुमैनी की बात भी यही थी कि जिस बात पर आपको ईमान था वही बात उम्मत के सामने पेश करते थे, और जो आप कह देते थे जो आपकी जबान से निकल जाता था वो गोया पत्थर की लकीर। जैसा कि मौलाना साबिर हुसैन आबिदी साहब क़िबला ने फरमाया कि जब इमाम खुमैनी ने लोगों को हुक्म दिया कि तेहरान की सड़कों पर निकल आए तो उलमा तशवीश में पड़ गए कि ये क्या कर रहे हैं, लोगों को फौज के सामने झोंक रहे हैं जिनके पास टैंक्स मौजूद है, जिनके पास मशीन गन्स मौजूद है। लेकिन इमाम खुमैनी अपने कौल के पक्के थे, उनको मालूम था और यानी अपनी कही हुई बात पर पूरा यकीन था इमाम खुमैनी रहमतुल्लाह अलैह, यानी जो बात वो कहते थे पूरे यकीन के साथ। लिहाजा ईरानी कौम पर दूसरे उलमा इतना यकीन नहीं करते थे कि यह कौम इतना बड़ा काम कर जाएगी, लेकिन इमाम खुमैनी शुरू से इस बात के कायल थे कि यकीनन यही कौम वो काम करेगी। और हुआ भी ऐसे ही कि ईरानी कौम जो उस जमाने में ऐशो नूश में मुब्तला थी, इमाम खुमैनी ने आकर उसको राह दिखाई और उस कौम ने वो काम कर दिखाया जो 14 सदियों से उम्मत मुसलमान न कर सकी थी। 14 सदियों से औलियाए खुदा का जो ख्वाब था उसको इमाम खुमैनी के जरिए मिल्लत ईरान ने शर्मिंदा ताबीर कर दिया। चौथी बात जो इमाम खुमैनी के अंदर शहीद मुतहरी ने मुशाहिदा की, आमना बे रब्बी अपने रब पर पूरा ईमान, अपने रब पर पूरा ईमान। शहीद मुतहरी कहते हैं कि एक निजी महफिल में मैं इमाम खुमैनी के साथ बैठा हुआ था तो आपने ये फरमाया कि ये जो कुछ हो रहा है इनकलाबी सरगर्मियां जो कुछ हो रही हैं यकीन जानिए ये हमारी तरफ से नहीं है बल्कि मैं इसके अंदर वाजे तौर पर खुदा का हाथ महसूस कर रहा हूं, यकीनी तौर पर मैं दस्ते खुदा का मुशाहिदा कर रहा हूं इस इनकलाब में। और इन तंसुरुल्लाह यंसुरुकुम व युसब्बित अक़दामकुम, सूरह मोहम्मद की 7वीं आयत, कि अगर तुम अल्लाह की मदद करोगे तो अल्लाह तुम्हारी मदद करेगा और तुम साबित कदम रहोगे। तो इमाम खुमैनी ने इस्तेकामत दिखाई, और ये चार ईमान जिसको शहीद मुतहरी ने बयान किया, आमना बे हदफ ही, आमना बे सबील ही, आमना बे कौल ही, और आमना बे रब ही, अपने रब पर कामिल ईमान। वो शख्स जो दिन के उजाले में ऐसी शोला बयानी करता हो जो उस वक्त का अमेरिकन प्रेसिडेंट जिमी कार्टर लरस जाता हो, वही शख्स रात के अंधेरे में जब मुसल्ले पर आता है तो अशकों का सैल रवा है। राजो नियाज का यह आलम है कि अशकों का सैल इमाम खुमैनी के आंखों से रवा है, और वही शख्स जब दिन में तकरीर करता है तो अमेरिका का ऐवान लरस जाता है। बकौल बुजुर्ग असातिजा के इमाम खुमैनी की सियासी शख्सियत ने इमाम खुमैनी की इल्मी इरफानी और दीगर जो पहलू इमाम खुमैनी की शख्सियत के थे उसको छुपा दिया है। इमाम खुमैनी इतने दकीक फकी थे कि उस जमाने में इतना दकीक फकी कोई नहीं था। जमाने पर मुकम्मल अहाता, जमाने के अहवाल पर मुकम्मल अहाता। उस जमाने में रेडियो सुनने को लोग रेडियो पर खबरें सुनने को उलमा के लिए ऐब समझते थे, लेकिन इमाम खुमैनी हर रोज रेडियो से खबरें सुना करते थे। यानी आलिम के लिए कहा गया है कि वो आलिम भी जमान हो, यानी जमाने में जो कुछ हो रहा हो उससे बाखबर हो, वइल्ला वो आलिम नहीं है। और अगर आलिम अपने जमाने से बाखबर ना हो तो फिर वो शुबहात में गिरफ्तार हो सकता है, शक व शुबे का, शक व तर्दीद का शिकार हो सकता है। लेकिन हम इमाम खुमैनी की ज़ात में देखते हैं वो आलिम बिज़मान, एक मोहकम फ़की, दकीक फ़की और एक मोहकम इरफानी शख्सियत। इमाम खुमैनी के अशआर अगर आप मुलाहिज़ा फरमाएं कि उर्दू में भी उनका मंजूम तर्जुमा हो चुका है, इतनी इरफानी बातें इमाम खुमैनी ने कही हैं कि जिसकी हद नहीं। इंतज़ार फ़र्ज अज़ नीमा खुरदात के शम, कि मैं इमाम ज़माना का इंतज़ार, खुरदात ईरानी महीना है, तीसरा महीना है जब से इनकलाब इस्लामी शुरू हुआ था, तो मैं हज़रत हुज्जत के इंतज़ार, हज़रत हुज्जत का इंतज़ार नीमा खुरदात से कर रहा हूँ। इतने इरफानी मतालिब इमाम खुमैनी के अशआर में मौजूद हैं कि इंसान लज्जत उठा सकता है उस। और आपकी इल्मी शख्सियत, के दकीक इल्मी शख्सियत, यानी और आप मुनज़्ज़म ज़िंदगी, नजफ़ के लोग कहते हैं कि इमाम खुमैनी जब अपने घर से निकलकर दर्स देने के लिए जाते थे दरसगाह की तरफ, तो हम घड़ियों में वक्त मिला लिया करते थे, यानी 9 बजे यानी 9 बजे। और इमाम खुमैनी जब तक नजफ़ अशरफ में मुकीम रहे, एक भी दिन अमीरुल मोमिनीन की ज़ियारत से गाफिल नहीं रहे, एक भी दिन। और वो वक्त भी मुशक्कस था, रोज रात में 9 बजे अमीरुल मोमिनीन की ज़ियारत के लिए इमाम खुमैनी जाया करते थे। इतनी मुनज़्ज़म लाइफ, इतनी मुनज़्ज़म लाइफ इमाम खुमैनी की, के बाज अतिब्बा जो आखिर डॉक्टर्स जब इमाम खुमैनी का इलाज कर रहे थे आखिर उम्र में, हैरत में पड़ जाते थे कि ये शख्स इतनी ज़ईफ़ी में, इतनी नकाहत में, बीमारी की इस कैफियत में इतना मुनज़्ज़म है। मुनज़्ज़म ज़िंदगी, और मुनज़्ज़म लोग ही इनकलाब ला सकते, मुनज़्ज़म लोग ही कौमों की तकदीरें बदल सकते, नामुनज़्ज़म लोग, गैर मुनज़्ज़म लोग वो अपनी ज़िंदगी में तब्दीली नहीं ला सकते, तो चे बस आए इनके दूसरों की ज़िंदगी में तब्दीली लाएं। बहरकैफ इमाम खुमैनी ने एक ऐसा इनकलाब बरपा किया कि आज मखसूसन आज जबकि शाम के हालात पुराशोब हैं, आज शियत का सर फ़ख्र से बुलंद है, आज हमारी नाक फ़ख्र से बुलंद है। ये बदबख्ती है हमारी कौम की कि हमको इल्म नहीं है, हम बाखबर नहीं है इस बात से। लेकिन इमाम खुमैनी के इनकलाबी के नतीजे में आज शाम में जो हालात बने, हिजबुल्लाह को जो बड़ी कामयाबी हासिल हुई, वो इमाम खुमैनी के इनकलाब के मरहूने मिन्नत है। इमाम खुमैनी ना आते तो ना हिजबुल्लाह तश्कील पाती और ना इसराइल के ख़िलाफ़ इतना बड़ा महाज खोला जाता। तो लिहाजा इस बात को समझने की ज़रूरत है कि इमाम खुमैनी गरचे आज मिल्लत ईरान में इमाम खुमैनी की अहमियत दिन ब दिन कम होते जा रही है, लेकिन हमेशा से मजहबी तबका जो मजहब के पाबंद है उनके नज़दीक इमाम खुमैनी की शख्सियत में रोज़ ब रोज़ उनके नज़दीक इमाम खुमैनी की शख्सियत की अहमियत बढ़ते जा रही है और बढ़ती जाएगी, ता क़याम क़यामत उनकी नज़र में इमाम खुमैनी का ख़त बुलंद होता जाएगा, जैसे जैसे उनकी मारिफत में इजाफा होता चला जाएगा। जो कौम नाकदरी करती है, गरचे ईरानी कौम ने नाकदरी नहीं की और ईरानी कौम नाकद्र नहीं है, ईरानी कौम ने अपने उलमा की वैसे ही कदर की है जैसी की जानी चाहिए, ये एक प्लस पॉइंट है ईरानी कौम का, वैसी कदर की है ईरानी कौम ने उलमा की। इमाम खुमैनी जब आए थे तो कहते हैं कि जब मेहराबाद एयरपोर्ट से इमाम खुमैनी को बहिश्ते जहरा की तरफ ले जाया जा रहा था तो कई बार लोगों ने इमाम खुमैनी की गाड़ी को उठा लिया और उस गाड़ी का वज़न काफ़ी ज़्यादा था क्योंकि उसमें एक्स्ट्रा लोहा लगाया गया था ताकि लोग इधर उधर से दबाएं तो दबने ना पाए गाड़ी। गाड़ी की संगीनी और वज़न होने बहुत ज़्यादा हैवी होने के बावजूद भी कदम कदम पर लोग गाड़ी को गाड़ी समेत उठा लेते थे लोग रास्ते में, ऐसी कदर उन्होंने की और करते हैं। तो लामहाला आज जो इमाम खुमैनी की बरसी यहाँ मनाई जा रही है, ज़रूरत इस बात की है कि इमाम खुमैनी की ज़िंदगी को गहराई से समझें, गहराई से समझकर उसको अपनी अमली ज़िंदगी में प्यादा करने की कोशिश करें। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।